سارے پروگرامز انہوں نے بڑے کھل کے اس کتاب میں پروگرامز ان کے بتائیں جو اہم اور ابھی تک چل رہے ہیں, وہ میں اس کا ذکر کرتا ہوں, اور اس کے بعد انشاءاللہ پھر آپ لوگوں سے حالات سنیں گے اور اس کے اوپر ہم تبصرے اگر انشاءاللہ خدا نے کسی جگہ کسی موضوع پر مجھے آتا ہوگا تو میں انشاءاللہ اس کو آپ کے سامنے بیان کروں گا. درود پڑھ دیں محمد والے محمد. آغا جواد ہے, کیا نام ہے, جواد
منصوری.
آغا جواد منصوری نے ایک بہت اہم موضوع اس میں کھولا تھا, اور انہوں نے کہا تھا کہ دنیا کو ایک دوسرے پر ڈپینڈ کرنے کے لیے, دنیا کو مختلف ممالک کو ایک دوسرے ممالک پر ڈپینڈ کرنے کے لیے انڈیپینڈنٹ کوئی ملک نہیں ہوگا, ایک نیا انداز اپنایا ہے. وہ کیا ہے؟ وہ یہ ہے کہ آپ کی زمین میں سکت ہے, آپ کی زراعت میں یہ طاقت ہے کہ وہ آپ کو چاول بھی دے سکتی ہے, وہ آپ کو گندم بھی دے سکتی ہے, وہ آپ کو مکئی اور جو بھی دے سکتی ہے. اب وہ یہ کوشش کر رہے ہیں کہ آپ کی زمین تک محوری ہو جائے. تک محوری سے کیا مراد ہے؟ مراد یہ ہے کہ انہیں معلوم ہے دنیا کے اندر پورے کون سے اسلامی ممالک ایسے ہیں کہ جہاں پر زراعت بڑے پیمانے پر ہوتی ہے, یا ملک ہی ڈپینڈ کرتا ہے زراعت پہ. آپ کو معلوم ہے آپ کا ملک صنعت پہ ڈپینڈ کرتا ہے یا زراعت پہ ڈپینڈ کرتا ہے؟ آپ کا ملک زرعی ملک ہے, بیسیکلی زرعی ملک ہے. وہ یہ جملہ استعمال ہوتا ہے دنیا کے اندر کہ آیا ڈپینڈ کسی بھی ملک کی اکنامی کو, دنیا کی اقتصاد, اس میں جو کسی ملک کی اقتصاد ہوتی ہے, اکنامی ہوتی ہے, اسے ڈپینڈ کس پہ کرنا چاہیے, صنعتوں پہ یا زراعت پہ؟ آج کا جو رائج مفہوم ہے وہ یہ ہے کہ صنعتیں, لیکن کیا یہی نگاہ قرآن کی ہے؟ تو آپ کو تعجب ہوگا کہ ایسی کوئی بات نہیں ہے. جس زمین سے کچھ نکالا جا سکتا ہے اس زمین کے اوپر صنعت بنائی جائے, یہ انسان کے قتل سے زیادہ خطرناک قتل ہے. کسی انسان کے قتل سے زیادہ خطرناک قتل ہے اگر ایسی زمین کہ جو آپ کو دے سکتی ہے کچھ اور آپ اس کے اوپر صنعت لگا دیں. ڈپینڈ دنیا کا, یعنی دیکھیں کیوں آسان ہے نا, بہت تھوڑا سا سوچیں آسان. زمین خدا نے مفت دی ہے, خدا نے بچھائی ہے نا زمین, یا میں نے بچھائی ہے, خدا نے بچھائی ہے. پانی خدا نے فری دیا ہے یا میں نے انتظام کیا ہے پانی کا؟ پانی کا انتظام میں کر رہا ہوں پہنچانے کا کہ بھائی اس کو اس طرح سے یہاں پہنچا دو, لیکن کیا میں اس کو وجود میں بھی لاتا ہوں؟ وجود میں زمین میں وجود میں نہیں لایا, پانی میں وجود میں نہیں لایا. تیسری چیز کیا ہوتی ہے بھائی؟ جو اس کو چاہیے ہوتی ہے اس کو آپ کہتے ہیں سورج. جسے آپ کہتے ہیں بھائی یہ بھی تو چاہیے نا, خالی رات رہے مسلسل برف رہے تو مسئلہ حل نہیں ہوگا. آپ کہتے ہیں سورج پڑھنا, یہ میں نے دیا ہے کیا؟ نہیں. چوتھے آپ کہتے ہیں ہوا, وہ مناسب کیونکہ جو پھل کو پودے کو وجود میں لاتی ہے. اب یہ دیکھیے گا, زراعت کے لیے جو بنیادی چیزیں ہیں وہ ساری کی ساری خدا نے آپ کو دی ہوئی ہیں, لیکن ایک صنعت آپ نے لگانی ہے, اس کے لیے کیا خدا نے ساری چیزیں دی ہوئی ہیں آپ کو؟ یعنی کیا کوئی بلڈنگ خود بخود کھڑی ہوئی ہوتی ہے, اس کے اندر مشینری خود بخود لگی ہوئی ہوتی ہے, اس کو جو انرجی چاہیے جس سے وہ چلتی ہیں وہ خود بخود موجود ہوتی ہے؟ نہیں. یعنی صنعت کے لیے آپ کو ہر, جسے آپ کہتے ہیں رو مٹیریل کہیں یا آپ اس کو بنیادی ضرورت کہیں, ہر چیز آپ کو فراہم کرنی پڑتی ہے, پھر آپ کے ہاتھ میں ایک چیز آتی ہے. جبکہ خدا نے زراعت کے لیے کتنا آسان کام کیا ہوا, تو اس لیے دنیا کو ڈپینڈ زراعت پہ ہونا تھا نہ کہ صنعت پہ. یہ ایک ہمارے ساتھ سیاست ہوئی, لیکن جو بات ان کی تھی میں نقل کرنا چاہ رہا ہوں اور امپورٹنٹ بات ہے, وہ یہ ہے کہ کوئی بھی ملک کبھی بھی ایسا نہ ہو کہ صحیح اس کے پاس زمین ہے, اگر وہ چاول, اگر وہ گندم, اگر وہ جو, اگر وہ دالیں, اور اسی طرح اگر وہ سبزیاں, اور اگر وہ پھل, اگر کہیں کسی ملک میں اپنی ہی جتنی ضرورت ہے اس کے اندر وہ چیز موجود ہو, اس کو باہر سے نہ لینا پڑے, تو ہم اس کو کہتے ہیں یہ ملک انڈیپینڈنٹ ہو گیا, کسی پر ڈپینڈ نہیں کرتا. استعمار استکبار, کہا کہ جو منصوبہ بچھایا وہی ہے کہ کبھی کوئی ملک کبھی بھی اپنے پاؤں پہ کھڑا, کسی بھی لحاظ سے اپنے پاؤں پہ کھڑا نہ ہو سکے. جن ملکوں میں شعور ہی نہیں تھا, بہت ہی مستضعف تھے, وہاں کی تو ساری زمینیں ختم کر کے صنعتیں لگا دی. چھوڑو, کہا بھائی ہمارا کیا ہوگا, کھائیں گے کہاں سے؟ کہا پڑوسی سے لے لیجیے گا, ہم بھجوا دیں گے آپ کو. اپنے یہاں امریکہ جیسا ملک, پتہ نہیں آپ کو یا نہیں پتہ, یا نہیں پتہ آپ کو, हजारों टन, मन की बात नहीं हो रही, कुछ लोग कहते हैं मिलियंस ऑफ टन गंदम पानी में बहाते हैं सालाना बुनियादों पर। अरे भाई तुम तो दुनिया के बकौल जो तारुफ तुमने करवाया है, दुनिया के खैरख्वाह हो, दुनिया की भलाई चाहते हो, तुम्हें बड़ी फिक्र है कि हम सबको जो है ना वो पोलियो से बचाने के लिए वैक्सीनेशंस करवाओ, इंसान को बचाना चाहते हो। यार ये मुख्तलिफ इलाक़ों में लोग सिर्फ खाना ना होने की बुनियाद पर, गंदम ना होने की बुनियाद पर भूख की वजह से मर रहे हैं, ये पानी में डालने के बजाय इंसानों तक क्यों नहीं पहुँचाते? कहेगा तवाज़ुन बिगड़ जाता, लफ्ज़ इस्तेमाल करते हैं, ताकत का तवाज़ुन बिगड़ जाएगा। यानी अगर तुम्हारा गंदम किसी गरीब इलाके में चला गया और वहाँ के लोगों ने गंदम खा के थोड़ी सी जान पकड़ ली, तो तुम्हारी ताकत का तवाज़ुन बिगड़ जाएगा, का ताकत का तवाज़ुन बिगड़ जाएगा। यूएनओ में लिखा हुआ मौजू है, और गंदम जो है वो पानी में भर दिया जाता है। खूब क्या कर रहा है इस्तेमार, चाहता ये था कि मुल्कों को मजबूर करे कि आपने सिर्फ एक ही चीज़ को बोना है, मुख्तलिफ मुल्कों को मजबूर करे कि आप खाली एक ही तरफ जाएं। आपको पता है पाकिस्तान को किस काम पे लगाया हुआ है? कोई तुक्का लगाएं? नहीं 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 नहीं, ज़राअत में पाकिस्तान को किस काम पे लगाया हुआ है? था तमाम शोध, कॉटन थी, नुकसान हो रहा है, गंदम थी, लॉस में जा रहे हैं, बकिया छोटी छोटी ज़राअत हैं, हम लगे हुए सब गन्ने में। हाँ वो जो पाकिस्तान है ना, असल में ये गन्ने में, जो आपको, हम लोग तो शहरी हैं, बहरहाल हमें तो बिल्कुल अंदाज़ा ही नहीं होता, लेकिन कभी आपको सफ़र करना पड़ जाए, आप कभी सर्दियों का महीना हो, सर्दियों का महीना हो और आप पाकिस्तान में सफ़र करें, चाहे आप सिंध से गुजरें चाहे आप पंजाब से गुजरें, आप हैरान हो जाएंगे ये हो क्या रहा है इस पूरे पाकिस्तान में। कभी हमें गंदम के ट्रक तो ऐसे नज़र नहीं आए जैसे हमें गन्ने के ट्रक नज़र आते हैं। यार कोई रोड, अच्छा चलो मेन रोड नहीं, जरा आप छोटे छोटे इलाकों के रोड, आपके यहाँ सारी फैक्ट्रियाँ गन्ने शकर शुगर बनाने पर लगी हुई हैं। हमें आहिस्ता आहिस्ता कहा गया था कि भाई गंदम की भी ज़रूरत आपको नहीं है, जितनी आप गंदम चाहिए आप गन्ना देंगे गंदम लेंगे। अच्छा वो तुर्की जो है वो फला चीज़ देगा फला चीज़ लेगा, अच्छा वो लेबनान फला चीज़ देगा फला चीज़ लेगा। जवाद मंसूरी का इस किताब में शनाख्त इस्तकबार, सबसे ज़्यादा जो उस बंदे खुदा ने महवर बनाया अपनी गुफ्तगू के अंदर वो ये नुक्ता था कि हम आहिस्ता आहिस्ता इस तरफ जा रहे थे हम। अच्छा कैसे होगा भाई, हमारी ज़मीन तो काबिलियत रखती है, जो चाहें हम इसमें उगा लें जी, नहीं ये जिसको आप दवाएँ कह के छिड़कते हैं ना, जिसे आप दवाएँ कह के छिड़कते हैं अपनी ज़राअत के ऊपर, ये बात आपकी समझ में बहुत कम आएगी लेकिन पंजाब वालों की समझ में फ़ौरन आ जाती है कि मैं क्या कह रहा हूँ, उनकी फ़ौरन समझ आती है, उनकी बातें ज़्यादा समझ में आई नहीं कि हम क्या कह रहे हैं। यानी आहिस्ता आहिस्ता उन्होंने इन दवाओं के ज़रिए से आपकी ज़मीनों को बांझ कर दिया है, बांझ समझते हैं ना लफ्ज़, यानी वो अब औलाद देने के काबिल नहीं रहती, लेकिन आप फला चीज़ लगाएंगे तो वो बड़ी ज़बरदस्त उसकी फसल लगेगी, उसकी ज़रात को मसला ही नहीं कोई। लेकिन आपने कहा कि यार ज़मीन तो ज़मीन है, इसको छोड़ के मैं ये कर लेता हूँ, कहता नहीं नहीं नहीं, खुद किसान कहता है 3 से 5 साल का वक्त चाहिए कि मैं इस ज़मीन में कुछ ना लगाऊँ और इसको इस काबिल करूँ कि मैं इसमें कोई दूसरी फसल लगा सकूँ। ये सिर्फ हमारे जिसको इस्तेमारी ताकत कहते हैं, मुल्क में तामीर और तरक्की के नाम पर दाखिल होने वाले लोग, इन्होंने तबाह कर दिया हमारे मुल्कों को, तबाह कर दिया। जाके पूछें किसी किसान से कि भाई इतने अच्छे अच्छे प्रोग्राम्स आए, इतनी अच्छी अच्छी दवाएं आई हैं, इतनी अच्छी अच्छी खादें आई हैं, बड़ी तरक्की की होगी तुमने, तो कौन सी तरक्की, कहाँ का पैसा, कहाँ की ज़मीन? आप यकीन करेंगे नहीं करेंगे कि ज़मीन जिसकी अपनी है ना, उसे कोई फ़ायदा उसकी ज़मीन से नहीं होता, वो सिर्फ इस बात पर खुश होता है कि उसकी सालाना गंदम बच गई है, बकिया सारी बेची वो क्या हुई भाई, कहा वो तो मैंने सारे साल की लेबर दे दी ना, सारा साल मेरी ज़मीनों पर लोगों ने काम किया उसकी लेबर दे दी। अच्छा और क्या हुआ, कहा वो जिससे मैंने बीज लिया था कर्जे में उसको दे दिया। कहा और क्या हुआ, कहा यार उसे पेट्रोल और डीजल लगा था उस पर खर्च हो गया। कितना बचाया, का इतना बचाया, कितनी ज़मीन थी, इतनी ज़मीन थी, बचाया कितना है, इतना हो गया है कि मेरा घराना जो है वो पूरे साल गंदम खा लेगा। ये मैं बड़े बड़े किसानों की बात कर रहा हूँ, छोटे किसानों की बात नहीं कर रहा हो। आज की ज़राअत में इस्तकबारी निज़ाम का एक नया किरदार है कि जिसने इस वक्त इस पाकिस्तान को मजबूर कर दिया है कि हम हर चीज़ को इम्पोर्ट करने की तरफ जाएं, हर चीज़ को इम्पोर्ट करने की तरफ जाएं, और हमारी महसूलात के अंदर, हमारी चीज़ों के अंदर, अभी पता नहीं आपको इल्म है या नहीं, पहले हमारा चावल बड़ी वैल्यू हुआ करती थी, आज वो चावल हम पाकिस्तानी की ज़रूरत को ही पूरा कर रहे हैं, मुख्तलिफ जगहों पर हम चावल बेचने के काबिल नहीं रहे। और बहरहाल इतना इंडिया को उन्होंने चावल में आगे बढ़ाया है कि ईरान जैसा मुल्क जो पहले ईरानी यानी ईरानी सारे पाकिस्तानी चावल खाया करते थे, और अब पूरा ईरान गुज़श्ता 7 सालों से सिर्फ इंडियन चावल खा रहा है, यानी हमारे पड़ोस के अंदर भी जो है इंडियन चावल है कि जिससे हमारी बॉर्डर मिलती है और उनको समंदर या हवाओं से आना पड़ता है, उसके बावजूद वो तरक्की कर रहे हैं। बहर इस्तकबारी निज़ाम को ये किताब इंशाल्लाह अगर पढ़ेंगे तो इस्तेमार को समझने में काफ़ी मदद मिलेगी। सिर्फ एक पहलू नहीं है कि हमारे यहाँ दहशतगर्दी है, सिर्फ एक पहलू नहीं है कि अमेरिका ने हम पर अहमक कस्म के हुकुमरान मुसल्लत किए हुए, सिर्फ इस तरह के छोटे मसाइल नहीं हैं, इससे कहीं ज़्यादा गहरे मसाइल, इस्तेमार हमारे घर घर में दाखिल है, इस्तेमार हमारे वजूद वजूद का हिस्सा बना हुआ है कि जिसने इस पाकिस्तान को अंदर से बिल्कुल खोखला कर दिया है। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद। पिछली जो रविश है हमारी, रविश पिछले हफ्ते वाली, वही रविश अभी बाकी है कि मौजू आपकी तरफ से आएगा, सवाल आपकी तरफ से आएगा, इंशाल्लाह अगर हमें आता हुआ तो जवाब हम दे लेंगे उसका।
क्योंकि वो सऊदीया वाला इशू पहले भी चल रहा था $1.5 का, तो मीडिया बहरहाल इस तरह आवाज़ उठा रहा था कि जनाब ये भी जो है वो कुछ पैसे देंगे और सिलसिला वही है इनका। हाँ, लेकिन बहरहाल वो हुकूमत ने अपने आप को क्लियर करना चाहा कि नहीं ये ना उन्होंने कोई फौज मांगी है, ना कोई वेपन्स मांगे, ना ही हमने देने हैं उनको, तो उनके छोटे मोटे MOUs जो उन्होंने साइन किए हैं। लेकिन मैं जो उसकी प्रेस कॉन्फ्रेंस थी थोड़ी सी क्लिप देख सका, इसमें उसमें कहा कि हमने पाकिस्तान के साथ डिस्कस किया है ईरान के बारे में, ये बात उसने इशू दिया सिर्फ कि हमने डिस्कस किया है ईरान, ये इसको क्या क्या
इसी को हम खोलते हैं। दो तीन मौजूदात हैं, बहरीन का या अरब हुकुमरानों का पाकिस्तान में आना जाना, एक आदि कोई इशू है, यानी क्या मतलब, इतना ही मसला है कि सऊदी अरबिया, एक नई थ्योरी आई है, पता नहीं आपने देखी नहीं देखी है, नई थ्योरी ये दे रहे हैं हमें बेवकूफ़ बनाने के लिए कि क्योंकि अमेरिका का राबता बहुत ख़राब हो गया है सऊदी अरबिया से, और वो अपनी फ़ौजें निकालने की बात कर रहा है। अब वो अपनी फ़ौजें निकालेगा तो सऊदीया तो बहुत कमज़ोर है फौजी लिहाज, फौजी अतबार से उसके बाद कोई इतनी बड़ी ताकत नहीं है। ख़तरा किस किस से है भाई उसको? सबसे बड़ा ख़तरा उसको इस वक्त यमन से, यमन के 3 सूबे अगर आपको मालूम है या नहीं, 90 साल हो गए, 99 साल से ज़्यादा हो रहे हैं, 99 साल, 3 सूबे यमन के सऊदी अरबिया के पास हैं, जो मुआहदा था कि 90 साल या 99 साल मुकम्मल होंगे तो वापस देने, और वो डेट 2-4 साल पहले आ चुकी है, जिसकी वजह से बहुत परेशान है कि अगर कोई स्टेबल हुकूमत, मजबूत हुकूमत आ गई यमन में, उन्होंने मांग लेने अपने 3 सूबे उस मुआहदे की बुनियाद पर जो 100 साल पहले हुआ था कि ये वापस करो हमें, तो क्योंकि यमन से हमें ख़तरा है इसलिए हमें वहाँ पर अभी तक हमने अमेरिकन फ़ौज लगाई हुई थी, वो वापस जा रही है, हमारे रवाबित ख़राब हो गए। रवाबित ख़राब कैसे हो गए भाई? रवाबित हमारे ख़राब हुए कि जब रशिया और अमेरिका का मुआहदा हो गया शाम के मौजू पर, ये बात याद है आपको, कोई मुआहदा हुआ है ऐसा? यानी अमेरिका हमला करने वाला था, तैयारी सारी हो गई थी, दुनिया सब साथ थी, इजाज़त की ज़रूरत नहीं थी, हुकूमत हमने गिरा देनी थी शाम की, बशार की, कि रशिया ने बीच में मदाखलत करके कहा कि मुआहदा कर लेते हैं, बताओ तुम्हें चाहिए क्या, क्या केमिकल बम इस्तेमाल किया है, कहा भाई केमिकल बम पे मुआहदा कर लेते हैं, सारा केमिकल जितना भी बम आज तक बनाया हुआ है, जितनी भी मशीनरी मौजूद है, जितनी भी अब तक की ऑपरेशंस हो रहे हैं, वो सारे सारे ख़त्म कर कर आ गए, आपको निजात दिला देते हैं, अगर खाली यही इशू है तो ना केमिकल रहेगा ना आपका इशू रहेगा। और क्योंकि सऊदी अरबिया की ख्वाहिश, तुर्की की ख्वाहिश, दुबई अमारात की ख्वाहिश और कतर की ख्वाहिश ये है कि नहीं हमला हो तो उनके और अमेरिका के रवाबित में कशीदगी आ गई है कि वो हमला नहीं हुआ और रशिया की बात मान ली गई। उस कशीदगी के बाद से हालात ख़राब होना शुरू हो गए और अभी तक हालात ख़राब हो रहे हैं। और अब सऊदी अरबिया ने महसूस कर लिया कि अमरीका सऊदिया के लिए ख़तरा बनता जा रहा है, अब क्योंकि वो हमारे लिए ख़तरा बन रहा है तो अब हम पाकिस्तान चाहिए। कितनी अच्छी थ्योरी है ना, किस कदर मज़ेदार थ्योरी है। यानी हम अमेरिका के खिलाफ लड़ेंगे सऊदी अरबिया में जाके, अमेरिका के खिलाफ हम लड़ेंगे सऊदीया में जाके, पाकिस्तानी जैसे यहाँ लड़ रहे हैं, जैसे हमारी आर्मी यहाँ लड़ रही है अमेरिका के खिलाफ, जैसे हमने अपना मुल्क बचा लिया है, जैसे हमने अपने मुल्क को निजात दिलाई भी अमेरिकन से, ऐसे हम जाके सऊदी अरबिया को भी निजात दिलाएंगे। ये नई थ्योरी है, पेश कर दी गई है, कुछ खास चैनल हैं, कुछ खास अखबार आते हैं जो यहाँ से शुरू करते हैं और फिर ऐसे ऐसे जो नहीं राइज हो जाती है और फिर ये मुकद्दस हो जाएगा जिहाद। यानी क्योंकि रिएक्शन आ रहा है, स्पोकमैन जितने भी हैं, स्पीकर्स जितने भी हैं, एंकर्स जितने भी हैं, इन्होंने तो बोलना शुरू कर दिया है कि भाई ये क्या हो रहा है, एक बार फिर वही, हम फिर दोबारा फौज दे रहे हैं। अब फौज दे रहे हैं, पहले हमने आवाम दी थी, पहले हमने, आपको मालूम है, कश्मीर का जिहाद, चिचनिया का जिहाद, बोस्निया का जिहाद, अफगानिस्तान का जिहाद, हमने पहले अपनी आवाम दे दी थी, नौजवान दे दिए थे। वो नौजवान जो आए हमारे पास वो आपके सामने, कौन सी प्रोडक्शन हमारे पास वापस आई है, क्या चीज़ बन के वो वापस आई है आपके सामने था। तो अब हम आवाम नहीं दे रहे, अब जो हमने फैसला किया है वो हम दे रहे हैं, आवाम नहीं दे रहे, अब हम क्या दे रहे हैं, आर्मी या रिटायर्ड आर्मी, जो भी आप उसको कहें, अब हम ये लोग दे रहे हैं। क्योंकि अखबारात, क्योंकि समझदार लोग चीखना चिल्लाना शुरू हो गए थे कि भाई ये क्या कर रहे हैं, हम एक बार फिर वही कर रहे हैं जो हमने 93 में किया, जो हमने 83 में किया। मैं कई बार तस्करा कर चुका हूँ, याद रखना है आपको, भूलना नहीं है। 83 में जमात इस्लामी मेज़बान थी, ओसामा बिन लादन हमारे मेहमान थे, वो अरबों को यहाँ लाया करते थे, इलाका पाकिस्तान था, शहर पेशावर था, हम यही खैबर एजेंसी हुआ करती थी, इससे हम उनको कॉरिडोर दिया करते थे, उनकी ट्रेनिंग पेशावर से लेकर इस पूरे इलाके में हम करवाया करते थे। जमात इस्लामी मेज़बान थी उस ज़माने में, जमात इस्लामी ने $3 मिलियन लिया है, $3 मिलियन मियाँ तुफैल साहब ने उस ज़माने में लिया है 1983 में। तो क्योंकि हमारे पास तजुर्बात हैं उस 83 से लेकर और आज तक क्या हो रहा है हमारे साथ, 2013-14 क्या रहा है हमारे साथ, वो प्रोडक्ट जो आपने बनाई थी, वो महसूलात जो आपने हमें दी थी, तो क्योंकि कुछ लोगों की तारीख याद है वो चीख रहे हैं कि भाई अगर ये गए तो इस मज़हब में इतनी जान है जिसको आप देवबंद कहते हैं, जिसकी अभी नई शक्ल जो है वो तकफीरियत है, उस ज़माने में देवबंदी थी, सल्फियत थी, वहाबियत थी, आज वो तकफीरियत है, उसमें इतनी जान है कि अगर आपने अपने फौजी दिए तो ये आपके फौजी नहीं रहेंगे, कुछ अरसे बाद सारे मजहबी हो जाएंगे। भाई ISI के लोग आपने शामिल किए थे तालिबान के साथ, अब वो ISI के वफादार कम रहे, तालिबान के वफादार, ये तो आपके सामने हुआ है ना, आपने कई मरतबा फौज की बगावत ख़त्म किया है पाकिस्तान के अंदर, भाई फौजी बगावत थी ना, ये वो आपके लोग थे जिनको आपने भेजा था वहाँ पे, वापस आए सब मजहबी हो गए, आने के बाद उन्होंने कहा भाई मजहबी हुकूमत चाहिए, लो ISI के लोग तो यार तुम तो फौज और आर्मी के लोग, तो तुम्हें क्या हुआ। खूब, क्योंकि चंद लोगों के पास तजुर्बा है, उन्होंने कहा कि हम ये नहीं होने देंगे या हम इसके ऊपर आवाज़ उठाएंगे। इस पूरे सैनरियो में इनके लिए मुश्किल अमर था, मुश्किल काम था कि ये उसी तरह से चलते रहते, इन्होंने स्ट्रेटजी चेंज कर दिया, ये स्ट्रेटजी चेंज हुई है, अब उसको जिहाद मुकद्दस करार दिया जा रहा है, इस अमल को मुकद्दस अमल करार दिया जा रहा है। क्यों? क्योंकि जो आपकी इकोनॉमी 15-20 दिन के लिए बेहतर हुई, इकोनॉमी तो बेहतर नहीं हुई, डॉलर ऊपर से नीचे आ गया था, हमें कहा गया शायद इकोनॉमी बेहतर हो गई है, इकोनॉमी यानी इतनी आसानी से बेहतर हो जाती है, नहीं, डॉलर के ऊपर से नीचे आ गया था, लेकिन इसके ऊपर आप आवाम को राज़ी नहीं कर पाए, लोग राज़ी नहीं हुए कि वो जो बड़ी बहुत भारी इमदाद हमें मिली है, अब वो कर्ज़ा मिला है, वो इमदाद मिली है, प्रोजेक्ट की बुनियाद पर मिले हैं, तोहफा मिला है, सालगिरह पे तोहफा मिला है, जो बातें यहाँ पे मशहूर हो रही हैं, नहीं मालूम क्या है, उस पर आवाम राज़ी नहीं हो पाई, उस पर हमारा अच्छा खासा सियासतदान राज़ी नहीं हो पाया, तो कहा भाई चेंज करो, इसको एक मुकद्दस शक्ल दो, अरब दुनिया का आना जाना पाकिस्तान में ज़्यादा हो जाए, पता चले कि हमारा अमरीका से फासला हो रहा है, हमारा यूरोप से फासला हो रहा है, हम दूर हो रहे हैं, अब हम इस तरफ आ रहे हैं, और मामलात क्या हैं, इनके अपने मामलात हैं, नहीं नहीं नहीं, हमने शाम फौज नहीं भेजनी, हमने बहरीन की तरफ फौज नहीं भेजनी है, हमारा मसला ये है कि हम इन इस्लामी ममालिक को कि जो अफरादी क़ुव्वत आपके पास है, पैसा उनके पास है, फौज आपके पास है, लड़ने वाली फौज आपके पास है, असलहा आपके पास है, आपने ही तो बनाया है, पैसा उनके पास है, तो हम तो खाली एक्सचेंज हो रहा है, हमारी तरफ से लोग जा रहे हैं, वहाँ से पैसा आएगा, मुल्क में इक्तसादी तरक्की आएगी, अब क्योंकि बेचारी आवाम मुश्किलात की मारी आवाम اسے اقتصادی ترقی سمجھتے ہیں ہم کہ شاید اس طرح سے ہمارے ملک میں خوشحالی آ جائے گی، یعنی کوئی بیسس بنانے کی بات نہیں کرتے. جیسے ہم نے کہا استعماری لحاظ سے ہم وہی کرتے ہیں جو استعمار نے کہا ہے. آپ کے سامنے ہم صنعتیں خالی وہ لگائیں گے بھائی جو ہمیں استعمار نے کہا ہے. زراعت ہماری اس کی ہوگی جس کو ہمیں استعمار نے کہا ہے، ٹریڈ ہماری اس کی ہوگی جو ہمارے ہمیں استعمار نے کہا ہے. طے شدہ موضوع ہے، ہمیں رابطہ اس سے رکھنا ہے جس سے اس نے کہا ہے. دیکھیے گا میں اس کی چھوٹی سی مثال ہے لیکن ہمارے لیے بہت بڑی ہے کہ یہ پائپ لائن گیس پاکستان میں آتی ہوئی نظر ہو. یہ آپ کی ضرورت ہے یا نہیں ہے؟ یہ آپ کی بنیادی ضرورت ہے یا نہیں ہے؟ ذلیل کر دیا ہے پاکستان کی قوم کو گیس کی اور سی این جی کی لائنوں میں لگا لگا کے ذلیل کر دیا. یعنی اس سے زیادہ کوئی عزت نفس مجروح ہو سکتی ہے انسان کی کہ وہ اپنی ساری پلاننگ اس اعتبار سے کر رہا ہے کہ اس کو سی این جی کی لائن میں کب کھڑا ہونا ہے، کون سے وقت میں سب سے کم لائن ہوگی، کس پیٹرول پمپ کے اوپر سب سے کم لائن ہوگی، کس جگہ پر پہنچنا ہے ہمیں اس ٹائم کے اوپر. اور دوسری طرف رش روڈوں کے اوپر اس قدر بلا کا ہے کہ آپ اگر ایک دن میں بھروا بھی لیتے تو آپ ایک دن میں ختم بھی کر دیتے ہیں. یعنی اس ٹریفک میں کھڑے کھڑے، یعنی کہ آپ موومنٹ کر رہے ہیں تو ختم کر رہے ہیں، آپ ٹریفک میں پھنسے پھنسے پورے دن کی پیٹرول کی سنجی ختم کر دیتے ہیں، اپنی انرجی ختم کر دیتے ہیں. ہماری بنیادی ضرورت ہے لیکن ہماری مجبوری ہے کہ ہم نے معاہدے کر رکھے ہیں استعمالی طاقتوں سے کہ ہم اس پائپ لائن کو نہیں لا سکتے، صرف آسرے دیتے رہیں گے کیونکہ عوام کو ٹھنڈا رکھنا ہے. عوام جذبات میں آ جائے گی، عوام کو کہیں گے بھائی ہاں لا رہے ہیں، دیکھو یہاں تک تو بچ گئی ہے. ہم اب کہہ دیں گے ایران نے منع کر دیا، ایران کی طرف سے مسئلہ ہو گیا، ایران کے وزیر پیٹرولیم نے کہا کہ اب نہیں ہو سکتا یہ معاہدہ. یعنی ہم نے آخر میں ایران کے اوپر رکھ دیا اس موضوع کو، جبکہ مسئلہ یہ ہے کہ ہمیں طاقت نہیں ہے، ہمیں ضرورت نہیں ہے. بنیادی ضرورت ہماری عوام کی اور ہم آزاد نہیں ہیں اپنی بنیادی ضرورت کے اندر، اس سے زیادہ اور کیا ذلت ہے. تو جب اس طرح کا زندگی اور موت کا ایشو ہو اس میں ہم آزاد نہیں ہیں تو بقیہ چیزوں میں ہم آزاد ہیں؟ ہم کسی میں بھی آزاد نہیں ہیں، اس ملک میں کسی چیز میں بھی آزاد نہیں ہیں. اب وہ آ رہے ہیں بہت آسانی کے ساتھ طے کر رہے ہیں کہ آپ کو کیا کرنا ہے، اور ہم آسانی سے اپنی ایک ایک چیز اٹھا کے ان کو دینے کے لیے تیار ہیں. دیکھیں ہمارے پاس پوٹینشیل ہے، میں کئی بار کہہ چکا ہوں پاکستان ایک ایٹومک پاور ہے، ڈکلیئرڈ ایٹومک پاور ہے. اگر یہ جائے ایٹومک انرجی کی طرف تو نہ ہمیں گیس کی ضرورت ہے نہ ہمیں پیٹرول کی ضرورت ہے. اگر میں کہتا ہوں اس طرف نہ بھی جائیں، وہیں کے ایٹومک سب سے آسان ہے، اگر ہم اس طرف نہ بھی جائیں تو دوسرا بڑا مسئلہ ہمارا حل ہے جو کوئلے کی انرجی ہمیں کہا جاتی ہے، جس کے لیے خود مبارک کیا نام کیا سر ڈاکٹر صبر مبارک کئی بار کہہ چکے کہ میں کروں گا، کر سکتا ہوں، بنا سکتا ہوں، لیکن ہم اس کا ریکارڈ اس کا مذاق اڑا دیتے ہیں. کوئی نیا انداز ہے مذاق اڑانے کا، ہم نے قدیر خان کا بھی اڑایا لیکن ایک نیا ایک مختلف انداز تھا، ہم سمر کا بھی اڑا دیتے ہیں، ایک نیا اور مختلف انداز ہوتا ہے. ہم اپنے یہاں کے ٹیلنٹ کو، چاہے کسی بھی سطح کا ٹیلنٹ ہو، ہم نہیں اس سے استفادہ کریں گے، ہم اس سے نہیں لیں گے کیونکہ وہ لوکل میڈ ہے، ہماری عادت پڑ گئی ہے. ہمارے لکھا ہونا چاہیے میڈ امیرکن ہے، ہمارے لکھا ہونا چاہیے میڈ جاپان ہے، ہمارے لکھا ہونا چاہیے کہ میڈ فلاں جگہ کا، یہ ہماری عادت ہو گئی ہے. اس لیے ہم لوکل میڈ کسی بھی چیز کو برداشت نہیں کر رہا ہے، نہیں چاہتے، ہماری عادت ہو گئی ہے. ہمارے حکمرانوں کی تو تھی، اب عوام کی بھی آہستہ آہستہ ہوتی جا رہی ہے، ہر چیز میں باہر سے چاہیے. اب وہ انہوں نے کہنا شروع کر دیا کہ بہرحال میں واپس آتا ہوں اپنی بات کی طرف، ہم پوٹینشیل رکھنے والے لوگ ہیں ہر لحاظ سے، اس لیے ہم سے استفادہ ہو رہا ہے، اس لیے ہمارے ساتھ اب کھیل کیا جا رہا ہے. یہ جو سارے کھیل ہو رہے ہیں، عرب دنیا ہمارے ساتھ پھر کھیلنا چاہتی ہے، عرب حکمران پھر ہمارے ساتھ کھیلنا چاہتے ہیں. ایک بار پھر اتنا بدنام ہوا ہوا ہے پاکستان دہشت گردی میں، اتنا بدنام ہوا ہے پاکستان مختلف، آپ کو معلوم ہے گرین پاسپورٹ کی کیا ویلیو ہے اس وقت پوری دنیا کے اندر، آپ جانتے ہیں. اور ایک نیا انداز ہے آپ کو بدنام کرنے کا، ایک نیا انداز ہے آپ کو تباہ کرنے کا. اسٹینڈ لینے والی بات ہے، جرت کے ساتھ ان موضوعات پر بات کرنے کی ضرورت ہے کہ بھائی ہم اپنی تقدیر کا فیصلہ خود کریں، ہم اپنی ضروریات کا فیصلہ خود کریں، ہم اپنی تعمیرات کا فیصلہ، اپنے آپ کو بنانے کا فیصلہ خود کریں. یعنی اس طرح کی بہرحال اس ملک میں ایک سنجیدہ کوشش کی ضرورت ہے. درود پڑھنے محمد والے محمد. بسم اللہ. ہاں جی، پہلی بات تو یہی ہے کہ تشیع سمجھنے کی ضرورت ہے دوستوں. تشیع اس وقت اگر متحد رہے، تو دشمن کے مقابلے میں سب سے بڑی طاقت تشیع ہے. دشمن جسے اصل دشمن کہتے ہیں یعنی امریکہ اور اسرائیل. میں ابھی ان چھوٹے اور نیچے والوں کو دشمن نہیں سمجھتا, ویلیو نہیں ہے ان کی کہ ہم انہیں اپنا دشمن کہیں. دشمن یعنی جو واقعی اللہ کا دشمن ہے, جو واقعی اہل بیت علیہ السلام کا دشمن ہے, جو واقعی اسلام کا دشمن ہے, جو واقعی اسلام والے کی ترقی کا دشمن ہے, جو ہمارے اتحاد کا دشمن ہے, وہ امریکہ اور اسرائیل ہیں. یہ دو طاقتیں اچھی طرح سے سمجھتی ہیں, اور ان کے پیچھے ساری استکباری قوتیں جس میں پورا یورپ شامل ہے, یہ اچھی طرح سے سمجھتی ہیں کہ اصل میں اگر شیعہ متحد ہو گیا, شیعہ منظم ہو گیا, سب سے بڑی پاور ہے, نہیں ٹکرا سکتے. ایک ایران سامنے, ایک لبنان سامنے ہے نا, کوئی بہت کھوجنے کی ضرورت تو نہیں ہے نا, کوئی بہت سوچنے کی ضرورت تو نہیں ہے. ان کے سامنے ہی چیزیں کہ بابا ایک ایران کنٹرول نہیں ہو رہا, ایک لبنان کنٹرول نہیں ہو رہا, کہ کون سی سازش, کون سا ہتھیار, کون سا اسلحہ, کون سا کام ہے جنہوں نے نہیں کیا, سب کر چکے لیکن نہیں ہو رہا ہے, کنٹرول نہیں ہو رہا ہے. خوب اگر یہ کہیں منظم ہو جائیں عراق میں, جیسے ایران میں منظم ہوئے, جیسے لبنان میں ہوئے, کہیں عراق میں منظم ہو گئے, کہیں بحرین میں منظم ہو گئے, کہیں پاکستان میں منظم ہو گئے, تو پھر کیا کریں گے یہ دنیا میں؟ یعنی کسی دوسرے فرقے کے اوپر نہیں, کسی وہابیت اور سنی اور فلاں پہ نہیں, ہم جو اصل طاقت ہے انشاءاللہ وہ اپنی ثابت کریں گے اصل دشمن کے سامنے, جیسے لبنان میں ہو رہی, جیسے ایران میں ہو رہی ہے. وہ سمجھتے ہیں اس بات کو, وہ آپ کو منظم نہیں ہونے دیں گے. خوب کب منظم ہو رہا ہے؟ یعنی دوسرے لفظوں میں, اگر تشیعوں میں یہ دو قیادتیں دنیا پر ثابت ہو جائے کہ ایک ہیں, یعنی آپ کا ولی فقی اور عراق کا ولی فقی, کوئی حرج نہیں ہے, ولی فقی کے ماننے والوں کو ان باتوں کا عادی ہونا چاہیے, جھٹکا نہیں لگنا چاہیے, اوہ دو ولی فقی ہو گئے, جنگ شروع ہو جائے گی. کوئی جنگ نہیں ہوتی اگر دونوں مخلص ہیں, اگر دونوں اللہ کے لیے کام کر رہے ہیں, دونوں کے الگ الگ گراؤنڈ ہیں, کوئی جنگ نہیں ہونی. اور جب تک سرحدیں ہیں, جب تک بارڈرز ہیں, مجبوری ہے جب تک بارڈرز ہیں. کیا مطلب؟ یا تو ایران عراق ایک ہو جائے 90%, یا چلیں 85% شیعہ ایران اور 65% شیعہ عراق. اگر بارڈرز ختم ہو جائیں, ایک ہو جائیں, تو پھر ہے یہ بحث کہ اگر دو ولی فقیہ ہوں تو لڑائی ہوگی. ہاں ہوگی, کیونکہ اب یہ ایک ہو گیا نا, ملک ایک ہو گیا ہے, لیکن ابھی دو ملک ہیں, ابھی بارڈرز کی مجبوری ہے, ابھی بہت سارے باتیں, بہت سارے کام لوکلی کرنے پڑتے ہیں, سوچنا پڑتا ہے, سمجھنا پڑتا ہے, ڈیسیجنز لینے پڑتے ہیں, فیصلہ کرنا پڑتا ہے. ایک بات, پھر یہ کہ سارے عراقیوں کو آپ کیسے کہیں گے کہ نہیں بھائی سب چل کے ایرانیوں کے پیچھے چلتے ہیں, مشکل کام ہے. عراقی قوم پرستی ایک معروف مضبوط قوم پرستی ہے کہ آپ کہیں نہیں بھائی سارے شیعہ سب مل کے ایک ولی فقیہ کے پیچھے چلتے ہیں جو ایرانی ہے. نہیں ہو سکتا, آہستہ آہستہ ہونا چاہیے, آئیڈیل یہی ہے کہ ایک ہونا چاہیے, اب بھی نہیں ہے, زمینی عقائد کچھ اور ہیں. خوب لیکن اگر یہ دونوں اپنے اپنے ملکوں میں اور اپنے اپنے جہاں رہتے ہیں اسی جگہ پر رہتے ہوئے اگر یہ متحد ہو جاتے ہیں, تو سب سے بڑی جو بات ہے تقویت تشیع کو, وہ ان دو کے ایک ہونے سے. اس لحاظ سے کہ نظریات ایک ہی ہیں, اس لحاظ سے کہ کام ایک ہی ہیں, اس لحاظ سے کہ بات ایک ہی ہے, اس لحاظ سے کہ دشمن ان کا ایک ہی ہے, سمجھتے ہیں, پہچانتے ہیں اور جانتے ہیں. خوب ایک کو تو یہ شو کرنا چاہ رہے ہیں, یعنی ان کی کوشش یہ ہے کہ ایران والے مجتہد یا فقی یا ولی اور فلاں یہ ذرا مختلف سوچ کے مالک ہیں, عراق کے جو ولی فقی اور انقلابی اور فلاں یہ ذرا ایک الگ سوچ کے مالک ہیں. دیکھیں ایک بہت گہرا یہاں پر سازش ہے, بڑی گہری سازش ہے, بڑا خطرناک بیج بویا جا رہا ہے. وہ یہ ہے کہ کیونکہ ایران بحرینی مداخلت کر رہا ہے, جو کہ بحرینیوں نے کہا, اس حکمران نے یہ بات یہاں پر آ کے کہی ہے, اس پاکستان کے اندر آ کے کہی ہے, کیونکہ ایران شام میں مداخلت کر رہا ہے, کیونکہ ایران یمن میں مداخلت کر رہا ہے, کیونکہ ایران ترکی میں مداخلت, مصر میں مداخلت کر رہا ہے, تو اصل میں جو یہاں کا ولی فقیہ ہے, جو یہاں کے حکمران ہیں, جو یہاں کی حکومت ہے, جو یہاں کا سسٹم ہے, انہیں نوبل پرائز نہیں مل سکتا. انہیں کیسے ہم امنیت اور امن کا پرائز دے دیں؟ کیونکہ بھائی یہ تو ہر جگہ پر ایک طرح سے لوگوں کو بھڑکا رہے ہیں. آقا سیستانی بہت اچھے آدمی ہیں, ان کو نوبل پرائز ملنا چاہیے, کیونکہ وہ تو اپنے ملک کے اندر بھی اتنا قتل عام ہو رہا ہے, لیکن اس کے باوجود بھی وہ شیعوں سے کہہ رہے ہیں کہ ہم نے کوئی بدلہ نہیں لینا, ہم نے کوئی ریئیکشن نہیں دکھانا, ہم نے گاڑی کی جگہ گاڑی نہیں پھاڑنی. اگر شیعہ آبادی میں ہوا ہے تو آپ جائیں جا کے سنی آبادی میں کر دیں, اگر شیعہ مسجد میں ہوا ہے جا کے سنی مسجد میں کر دیں, اگر آپ کے شیعہ حرم میں ہوا ہے کربلا میں اور نجف میں یا قازمین میں, تو آپ جائیں اور جا کے عبد القادر جیلانی صاحب کو دھماکہ کر دیں بغداد میں. یہ نہیں ہو رہا. آغا سیستانی نے کیا جملہ کہا ہے, بڑا شاندار فتویٰ دیا ہے, تاریخی فتویٰ ہے, کہ اگر آدھی تشیع بھی عراق کی شہید ہو گئی نا, آدھی تشیع, تب بھی میں کسی اہل سنت کو مارنے کا حکم جاری, میں جواز نہیں سمجھتا اس بات کو, جائز نہیں سمجھتا اس بات کو کہ مجھ سے کوئی فتویٰ جائے, کیونکہ آغا نے فتویٰ ایسا دے دیا ہے. تو ان کو نوبل پرائز ملنا چاہیے, امنیت کا نوبل پرائز. گہری سازش ہے, گہری سازش ہے. اگر خامنائی بھی ہوتے نا سیستانی صاحب کی جگہ پر ایران میں, عراق میں, اور سیستانی صاحب ہوتے خامنائی صاحب کی جگہ پر ایران میں, یہ دونوں اسی انداز میں چل رہے ہوتے, میں اس پر ایمان رکھتا ہوں. سیاست کا 22 سال سے سیاست میں, چاہے تھیوری پہ ہی کام کر رہا ہوں لیکن 22 سال سے کر رہا ہوں, میں نے پورا آغا سیستانی, آغا خوئی کا دور دیکھا ہے. آپ نے شاید کسی نے بھی نہیں دیکھا ہوگا, سب چھوٹے ہیں, وہ پورا دور, وہ پوری جنگ دیکھی ہے میں نے اس پاکستان کے اندر, کہ جب لڑوایا جاتا تھا ہم کو کہ یہ خوئی والے ہیں اور یہ خمینی والے ہیں, خوئی صاحب کی فکر جو ہے وہ امام حسن والی ہے, آخر میں جب کنکلوڈ کرتے تھے نا, جمع کرتے تھے, امام حسن والی ہے, اور آغا خمینی کی جو فکر ہے وہ امام حسین والی ہے, وہ جنگ کی بات کرتے ہیں, یہ امن کی بات کرتے ہیں. عجیب عجیب انداز تھا, عجیب عجیب انداز تھا, جبکہ بات سمپل تھی. کہنا صرف یہ تھا کہ ہر جگہ کا جو معاشرہ ہوتا ہے, جو علاقہ ہوتا ہے, جو زمینی حقائق ہوتے ہیں, مجتہد اسی کے مطابق فیصلہ کرتا ہے. نہیں کر سکتے تھے, عراق کا ماحول تھا ہی نہیں ایسا, جانتے تھے, خود اختلافات ذاتی طور پہ اتنے زیادہ تھے, پھر طاقت کے اعتبار سے اہل سنت نے دنیا پر حکومت اور خصوصاً عراق کے اوپر صدام جیسے لوگ مسلط تھے, جنہوں نے شیعوں کے قبرستان کے قبرستان آباد کر دیے تھے, اتنا مارتے تھے, جبکہ آپ کی کوئی ایکٹیویٹی نہیں تھی. اگر آپ کوئی مضبوط ایکٹیویٹی کے حامل ہوتے پھر پتہ نہیں عراق میں کیا ہوتا, صدام جیسے لوگوں کی موجودگی میں. لیکن جیسے صدام سے نجات حاصل ہوئی, آپ کے سامنے یہی آغا سیستانی جن کو کہا جا رہا تھا آغا فکر کی آگے خوئی کے خط پر یا فکر پر ہیں, بالکل ایسا نہیں ہوا, نہ آغا خوئی اس مزاج کے تھے. بات یہ تھی کہ ماحول کیا ہے, بات یہ تھی کہ زمینی حقائق کیا ہیں. جیسے ہی آزادی ہوئی, وہی سارے سیاسی فتوی آغا سیستانی نے دیے ہیں کہ جن کو, یعنی اگر آپ نام نہ پڑھیں نیچے کہ آغا سیستانی کا نام ہے, تو آپ کو لگے گا کہ جیسے یہ ایران کے کسی مجتہد کے فتوے ہیں. اتنے خطرناک فتوے دیے انہوں نے, اتنے سخت فتوے دیے انہوں نے. میں مثال دیا کرتا ہوں, اور یہ بات یاد رکھنی ہے آپ کو, کہ امریکہ اس علاقے کو 2011 اکتوبر جو طے ہوا تھا, چھوڑنا ہی نہیں تھا, چھوڑنا ہی نہیں تھا, اس ملک سے امریکہ نے نکلنا ہی نہیں تھا. صرف آغا سیستانی کی شخصیت تھی کہ جو آخری وقتوں میں فیصلہ کرتی ہے کہ نہیں, جو معاہدہ ہوا اس پہ تمہیں نکلنا پڑے گا. تقریباً تمام سیاسی پارٹیوں نے, نوری مالکی سمیت, جو بہت بڑی طاقت ہے, اس سمیت سبھی نے کہہ دیا تھا کہ امریکہ کی خواہش یہ ہے کہ 2 سال کا اور ایگریمنٹ کر لیا جائے, اور وہ پریشر ڈل رہا ہے جیسے ابھی کرزئی کے اوپر افغانستان میں ڈل رہا ہے کہ ایک معاہدہ کر لیا جائے. اور میں کہتا ہوں کہ انڈر گراؤنڈ معاہدہ ہوا ہوا ہے, صرف اس کو اوپر نہیں لا رہے. لیکن یہ آغا سیستانی نے کہا کہ سوال ہی پیدا نہیں ہوتا, صرف ایک آپ کا مجتہد فیصلہ کر لیتا ہے, سیاسی پارٹیاں آہستہ 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 آغا سیستانی کے موقف پر آ جاتی ہیں. اصل میں آپ کے بات کے جواب کیا ہے, وہ یہ ہے کہ کیونکہ تشیع متحد ہونے کی طرف جا رہی ہے, چاہے مختلف ممالک کے اندر ہو. یعنی کیا مطلب, مجتہد ہے بحرین کے اندر, نام ہے ان کا بسم اللہ آیت اللہ آیت اللہ شیخ عیسیٰ قاسم, بیٹھا ہے عراق میں, بیٹھا ہے بحرین میں, یا نمر, کہاں پر ہے اس وقت شیخ نمر, حجاز کی جیل میں, یعنی ابھی کچھ دنوں پہلے پہلی مرتبہ عدالت میں لائے گئے. لیکن وہ بیٹھا ہے ابھی اس وقت, بندہ ہے حجاز میں, ہے وہ سعودی حجازی, ہے جیل میں. ایک بندہ ہے بحرین میں, پوری تحریک چلا رہا ہے مختلف اور مشکل حالات میں. اسی طرح سے اگر آپ کسی کو مجتہد کہیں کہ جو بیٹھا ہو لبنان میں, آپ آ جائیں مجتہد بیٹھا ہے عراق میں, اور آپ آ جائیں مجتہد بیٹھا ہے ایران میں, یہ 5-6 ملک ہیں جہاں ہم کہیں کہ کوئی ہماری خاطر خواہ آبادی ہے. ہم اور ممالک کا ذکر اس لیے نہیں کر رہے کہ 20%, 15%, 14%, 18%, لیکن یہ آئے نا 40%, 45%, 50%, 60%, 70%, یہ سارے کے سارے ایک جیسے سوچ رہے ہوں, ایک ہی جیسے سوچ رہے ہوں, یہ ہے آپ کی طاقت اصل میں. یعنی جو بحرین کا شیعہ سوچ رہا ہے یا مجتہد سوچ رہا ہے, وہی لبنان کا مجتہد اور شیعہ سوچ رہا ہے, اسی انداز میں عراق میں سوچا جا رہا ہے, اسی انداز میں پاکستان میں سوچا جا رہا ہے. اصل میں یہ ہے آپ کی طاقت, یہ ہے آپ کی قوت. لیکن ان کا مسئلہ یہ ہے کہ وہ کہتے ہیں کہ ان کو لڑواؤ, ان کے درمیان اختلافات ڈلواؤ. کہو نہیں, یہ کچھ اور سوچ کے حامل ہیں, وہ کچھ سوچ اور سوچ کے حامل ہیں. ایسا نہیں ہے, ایسا نہیں ہے. آپ کی اور ہماری معلومات کا مسئلہ ہے, हमारी मालूमात मजबूत होती चली जाएगी, आपको पता चलेगा कि नहीं ये सब अल्हम्दुलिल्लाह एक ही तरह से सोच रहे हैं। तो इसमें अगर इस्तेमाल के पास कोई हरबा रह गया है लड़वाने का आवाम को, तो वो यह है कि अब मुश्तहिदीन के दरमियान तकसीम की जाए, मुश्तहिदीन को बांट दिया जाए और कहा जाए कि भाई ये मुश्तहिद किसी और तरह सोचता है, उस मुल्क का मुश्तहिद किसी और तरह सोचता है, इस मुल्क का मुश्तहिद किसी और तरह सोचता है, ये आखिरी हरबा है, इसलिए आगा के नाम नॉमिनेट कर दिया। उनको मालूम है कि आगा सिस्तानी, ये खाली प्रोपेगेंडा कर दिया। आपको मालूम है अगर आगा सिस्तानी ने इनकार भी कर दिया कि भाई मेरा कोई ताल्लुक नहीं इन चीज़ों से, क्या ये बात इसी तरह से मीडिया में आएगी जिस तरह से नोबेल प्राइज़ वाली बात आई है? नहीं आएगी। मालूम है आपको ये बात इस तरह से नहीं आएगी, उनको भी ये बात मालूम है। सोशल मीडिया से लेकर और इलेक्ट्रॉनिक मीडिया सारा उनके अपने हाथ में, उनको मालूम है कौन सी बात लानी है कौन सी बात गायब करनी है। ये बात रह जाएगी, इस पर हमारे इख्तलाफात हो जाएंगे, हम एक दूसरे के लिए कुछ ना कुछ सोचना शुरू कर देंगे, यार देखो ये मुश्तहिद वैसा है, देखो वो मुश्तहिद वैसा है। बात ऐसे नहीं है, बहुत तहम्मुल के साथ, बहुत गौर व फिक्र के साथ आगा, बहुत तवज्जो के साथ चलने की ज़रूरत है। तशय्यो खुदा का शुक्र है मुसलसल कदम आगे बढ़ा रही है, मुसलसल। देखिए ये मुश्किलात आती ही इसीलिए और आ भी इसीलिए रही हैं कि आप आगे बढ़ रहे हैं, लेकिन अगर आप आगे बढ़ ना रहे होते ना, अगर आप हरकत में ना होते, कभी भी ये मुश्किलात नहीं आती। इस पर एक बहुत शानदार बात कही है, एक बड़ी शानदार मिसाल दी है आयतुल्ला शहीद मुर्तज़ा मुतहरी ने, तो आप ज़रा एक दुरूद पढ़ें तो मैं आपको सुनाता हूँ। शहीद मुतहरी ने जहाँ ये बात कही थी वहाँ पर एक दुरूद और पढ़ दें, सिर्फ टी बैग रह गया इसमें ना, अब रख दे बस हो गया। शहीद मुतहरी ने मिसाल उस वक्त दी थी कि जब ब्लेम लगना शुरू हुए थे इनकलाबी और मुतहरिक उलमा पर, यानी क्या मतलब, यानी मुखमैनी ने काम शुरू किया, तोहमतें लगना शुरू हो गई। जब उससे पहले सब ठंडे बैठे थे, कोई तोहमत नहीं थी। कहीं पर भी कोई आदमी हरकत शुरू करता है, काम शुरू करता है, उस पर तोहमतें लगना शुरू हो जाती। ये मिसाल उन्होंने वहाँ पर दी थी, लेकिन जो मैंने भी बात की है ये मिसाल पूरी पूरी उस पर उतरती है। आप भी देखिएगा है ऐसा या नहीं। सभी ने तकरीबन ट्रेन का सफ़र किया, नहीं किया होगा तो बहरहाल टीवी पे देखा ज़रूर होगा। जब ट्रेन स्टेशन पर खड़ी हो, जब ट्रेन स्टेशन पर खड़ी हो, उस वक्त भी उसके अतराफ में बच्चे होते होंगे, या स्टेशन पर ना खड़ी हो, कहीं वीराने में जाके खड़ी हो जाए, ट्रेन हरकत करे और वीराने में जाके खड़ी हो जाए, उसके करीब भी आबादियाँ होंगी, बच्चे भी होंगे, लेकिन कोई पत्थर नहीं मारता। आप ट्रेन को चलाना शुरू करें, ट्रेन चलना शुरू हो, जिस जिस इलाके में गुजरती है बच्चों का अजीब मसला, उठाते हैं पत्थर और ट्रेन को मारते हैं, चलती हुई ट्रेन को बच्चे पत्थर मारते हैं। भाई यही बच्चे हैं, यही ट्रेन है, जब खड़ी है स्टेशन पर या खड़ी है वीराने में, क्यों नहीं मार रहे, नहीं मारते। जब आप हरकत करते हैं तो बच्चे ट्रेन उठा के पत्थर मारना शुरू कर देते हैं। शहीद मुतहरी ने कहा था असल मसला ये है, आप हरकत ना करें, कोई आपको कुछ नहीं कहेगा, कोई तोहमत नहीं, कोई इल्जामात नहीं, कुछ नहीं, क्योंकि आप हिल भी तो नहीं रहे ना। फिर आप कह रहे हैं आप बहुत अच्छे हैं, अल्हम्दुलिल्लाह दुनिया में आपकी तारीफें हो रही हैं, आप बहुत अच्छे लोग हैं। भाई आप इसलिए अच्छे हैं कि आप हिल नहीं रहे, हरकत तो करें। हरकत आपने की नहीं तोहमतें आई नहीं, हरकत आपने की नहीं पत्थर आए नहीं, ये हरकत की अलामत होती है। नहीं आगा बहुत लोग शहीद हो रहे हैं, अब भाई ना करो ना, छोड़ दो तशय्यो, अज़ादारी बंद कर दो, हाथ बांध के बैठ जाओ, नहीं होगा कुछ भी, अलम उतार दो ना, अलम काले कपड़े पहनना मत भाई, अजीब बात है। यानी हरकत भी करना चाहते हो, बढ़ना भी चाहते हो, और उसके बाद परेशान भी होते हो, लोग पत्थर मारते हैं। लोगों का काम पत्थर मारना है, आपका काम हरकत करना है। हरकत करें, सही सोच में आपकी हरकत हो रही है, जितने पत्थरा होते होते हैं तशय्यो खत्म हो जाएगी इस तरह की हरकतों से। नहीं अगर लोग मर रहे हैं, आज वो बैंक का बंदा मर गया, आज वो बंदा शहीद हो गया, आज वो बंदा, भाई कुछ नहीं होना। कितने शहीद दे दिए आप लोगों ने, इस पूरे पाकिस्तान के लगा लें, पूरे कराची के कितने शहीद दे दिए आप लोगों ने, माजरत के साथ जितने आपने अभी तक पूरे पाकिस्तान में शहीद दिए ना, इराक में एक महीने में शहीद होते हैं इतने, जितने अभी आपने शहीद दिए हैं पूरे पाकिस्तान में, इराक में एक महीने में इतने लोग शहीद होते हैं अभी इराक में, जब आपकी हुकूमत बनी हुई है। किसकी हुकूमत? अक्सरियत 65% है आपकी, अक्सरियत 65% है आपकी, वजीर आजम आपका है, और इसमें वहां पर यह हाल हो रहा है। अच्छा पाकिस्तान में अगर आपने कहीं खुदा नखास्ते कोई अच्छी वैल्यू, आपको कोई हैसियत मिल गई, कोई हुकूमत तो भारत बहुत मुश्किल काम है, लेकिन कहीं किसी जगह पर कुछ हो गया तो आप समझ रहे हालात सारे सही हो जाएंगे? یہ حالات صحیح کرنے کے لیے ہم ساری جدوجہد کر رہے ہیں. عجیب ہے بھائی, اگر کوئی حالات صحیح کرنے کے لیے سارے کام کر رہا ہے تو واپس پلٹ جائے. ہم حالات صحیح کرنے کے لیے کام نہیں کر رہے, ہم اپنی ڈائریکشن صحیح کرنے کے لیے کام کر رہے ہیں. ہماری ڈائریکشن صحیح ہونی چاہیے, ہمیں پتا ہو کہ ہم بھی معاشرہ, یعنی ہم بھی صحیح جا رہے ہیں جنت کی طرف جا رہے ہیں اور معاشرے کو بھی اللہ کی طرف لے کے جا رہے ہیں. ہماری ڈائریکشن صحیح ہونی چاہیے. جیسے جیسے ڈائریکشن صحیح ہوتی رہے, جیسے جیسے حرکت آپ کی زیادہ ہوتی رہے, اتنا ہی زیادہ پتھراؤ ہونا چاہیے, اتنا ہی زیادہ پتھراؤ ہونا چاہیے, اتنا ہی زیادہ آپ کو منحرف کرنے کے لیے کام ہونے چاہیے, تب پتہ چلتا ہے کہ آپ صحیح جا رہے ہیں. لیکن اگر آپ نے یہ سمجھ رکھا ہے کہ یار ہم تنظیمیں بنائیں, دھڑا دھڑ ریئیکشنز دکھائیں, دھڑا دھڑ بندوں کی جگہ بندوں کو لٹائیں, یہ کریں وہ کریں, یہ سب نہیں ہونے والا, اس سے نہیں ہونے والا, اس سے یہ حل نہیں ہے. مسائل کو اس طرح سے نہیں سوچنا ہے. دشمن چاہتا ہے آپ اس طرح سوچیں. میں نے پہلے بھی کہا تھا کہ ہم بھی آہستہ آہستہ نیچے آ رہے ہیں, ہم بھی آ کے اسی طرح سوچنا شروع کر دیتے ہیں. بس کریں آغا, بہت ہو گیا, نہیں کرنا اس طرح سے, نہیں سوچنا اس طرح سے. انشاءاللہ خدا ہمیں توفیق دے. ہم خمینی کے انقلاب سے متاثر ہونے والے لوگ ہیں, ہم حسن نصر اللہ کے قیام اور ان کی تحریک سے متاثر ہونے والے لوگ ہیں. ہمیں کچھ اس طرح اور اس ان ڈائریکشنز میں سوچنا ہے. یہ جو کچھ ہو رہا ہے یہ ہوتا رہے گا, اس کو ہوتے رہنا چاہیے, لیکن ہمیں ساری کوششیں, ساری جدوجہد, سارا جوان, سارا سرمایہ, سب کچھ اس پہ نہیں لگا دینا, سب کچھ اس پہ قربان نہیں کرنا, کسی بڑے ہدف اور بڑے کام کے لیے. انشاءاللہ درود پڑھ دیں محمد و آل محمد. زید حامد, زید حامد جیسا کہ امید ہے آپ جانتے ہیں کہ فوج کا آدمی ہے, ایجنسیوں کو نہیں کہہ رہا میں, ایجنسی اس کے مخالف, اس پر مقابلے میں آئی ہوئی ہیں, اس پر اس کی مخالفت میں آئی ہوئی ہیں. فوج کا آدمی ہے, ماضی احمد شاہ مسعود کے ساتھ ہے, اغوان مجاہد ہے, ہے پاکستانی, اغوان وار میں رہا, پوری زندگی وہیں رہا, لیکن احمد شاہ مسعود کا ساتھی تھا. بچہ تھا یہ, احمد شاہ مسعود بڑا ہے, باقاعدہ کمانڈر لباس میں اس کو نظر, یہ نظر آئے گا آپ کو زیادہ تر آپ کو نظر آئے گا سامان اٹھا کے ساتھ چلنے والا, ان کا سامان لے کے ساتھ چل رہا ہے. یعنی جتنی بھی تصویریں اگر آپ نے اس کی دیکھی ہوں, زیادہ تر آپ کو ایسے کاموں میں نظر آئے گا. آہستہ آہستہ بقول اس کے کہ میں پھر تھیوری دینے لگا تھا, یعنی پھر میں شمالی اتحاد کو, شمالی اتحاد یاد آ گیا آپ کو, طالبان کے مقابلے میں شمالی اتحاد, اس کو تھیوری, میں تھیوریزن ہو گیا تھا ان کا, میں ڈاکٹرائن دیتا تھا ان کو بقول ان کے. خوب, یہ ان کا ماضی ہے. ابھی وہ منظر عام پر آ گئے گزشتہ 10 سالوں میں, زید حامد ہونے لگا, کیونکہ بہرحال اتنا کھل کے, اتنا اچھا انداز بیان بات کرنے کا اور اتنی معلومات کے ساتھ, کم ہے ہماری ٹی وی پر لوگ, اسی لیے ہم, وہ شاہد مسعود آیا تھا, تو شاہد مسعود ہی تھا نا اس کا, ایک دم ہمارے لیے بہت ہی امپورٹنٹ ہو گیا تھا شاہد مسعود, پتہ نہیں کہاں کہاں سے انفارمیشن لا 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 کے. اسی طرح زید احمد بھی, ابھی کیا ہے, اچھا لے جا کس طرف رہے ہیں ہمیں زید حامد صاحب کی ساری باتیں, ہمیں کہاں لے کے جا رہے ہیں, زائنسٹ اصل میں ہندو ہے, ڈاکٹرائن اصل میں ہندو دیتا ہے, جنگ ہماری اصل میں ہندو کے ساتھ ہے, دنیا پر اصل میں جو حکومت بنانا چاہتا ہے وہ ہندو بنانا چاہتا ہے, اسلام کو جو سب سے بڑا خطرہ ہے وہ ہندو ہے. یہ ان کی باتوں خلاصہ ہے, پورے 10 سال کی ان کی گفتگو, یہ ان کی باتوں خلاصہ ہے. اچھا کرنا کیا ہے, عالم اسلام کو جمع کرنا ہے, روش کون سی ہونی چاہیے, روش ہماری جو ہے نا وہ, طالبان بھی صحیح نہیں ہے, وہ بھی غلطی کرتی ہے, بول دیتے ہیں یہ بات, وہ بول دیتے ہیں یہ بات, شمالی اتحاد بھی صحیح نہیں تھا, ایک بیچ کی روش اختیار کرنی ہے. وہ کیا ہے, وہ ایک اسلامی فوج ہے. وہ اسلامی فوج کس طرح کی, کون سا آئیڈیل ہے, پاکستان کی اسلامی فوج, ٹھیک ہے, کیا کرے گی, ہمیں پہلے مضبوط ہونا ہے, پوری دنیا کو, پوری دنیا کی اسلامی فوجوں کو ایک کرنا ہے, پھر انڈیا کے خلاف حملہ, انڈیا کے اوپر چڑھائی کر دینی ہے. یہ ہمیں محور ان کا یہ ہے, نہ اسرائیل کی کوئی ویلیو ہے, نہ امریکہ کی طرف جائیں گے وہ, ابھی ہمیں انڈیا, ہر چیز ہماری انڈیا, ہر کام ہمارا انڈیا خلاف ہونا چاہیے, یہ ان کی گفتگو کا محور ہے, اس سے کہیں ادھر نہیں ہوتے. اب آپ نے کہا نئی تھیوری انہوں نے پیش کر دی ہے, وہ کیا ہے, ابھی تک استعمال کیے نہیں کیے. یہ میں مانتا ہوں کہ ساری طالبانیں جتنی بھی ہو گئی ہیں اس وقت, جتنے بھی گروپس بن گئے, سارے کے سارے ہمارے آرمی ایجنسیز اور گورنمنٹ کے انڈر میں نہیں رہے, یہ بات ٹھیک ہے, لیکن اتنے برے حالات بھی نہیں ہوئے کہ وہ ایسی کوئی حرکت پاکستان کے خلاف کر دیں, ابھی ایسا بھی نہیں ہوا. ہاں پاکستان کے اندر طالبان نہیں، لیکن ایک طالبان ہے، وہ تحریک طالبان نہیں ہے، وہ اصل طالبان ہے جو اس کے گروپس ہوئے ہیں. اس میں ایک انڈیا کا گروپ ہے، اس میں ایک اسرائیل کا گروپ ہے، اس میں ایک امریکہ کا گروپ ہے. پتہ نہیں آپ کو طالبان، ہم کہہ رہے تھے کہ 66، لیکن شاید ابھی انہوں نے 207 یا 227 بیان کیے ہیں، 227 گروپ. اب ان 227 کے اندر سے ہاں انڈیا کے لیے بھی ہے، اسرائیل کے لیے بھی ہے، آرمی کے لیے بھی ہے، ایجنسی کے لیے بھی ہے، اور قوم پرستوں کے لیے بھی ہوگا جو افغانستان بلوچستان میں علیحدگی کی تحریک چلا رہے ہیں. ایسی کوئی اگر طالبان ہوئی تو یہ احتمال ہے، ایسی اگر کوئی طالبان ہوئی تو یہ احتمال ہے کہ یہ ویپنز جو ہیں یہ ان کے ہاتھ میں. لیکن یہ ویپنز آئیں گے کہاں سے؟ آیا افغانستان نے بنا لیے ہیں؟ تو ابھی تک ایسی کوئی خبر نہیں. پاکستان انہیں کسی کو یوز کرنے دے گا یا بنا لیے ہیں؟ تو ایسی کوئی خبر بھی نہیں. اب یہ کہاں سے کہہ رہے ہیں؟ اگر جو کہہ رہے ہیں کہ انڈیا سے حاصل کر لیے اس طالبان نے اور وہ ہم پر استعمال کرنے والا ہے، تو ہو سکتا ہے کہ یہ ہو سکتا ہے، اگر ان کے پاس اس طرح کی معلومات ہیں تو یہ احتمال دیا جا سکتا ہے. لیکن اس کے علاوہ کوئی اور احتمال دینا یہاں پر میرے لیے بہت مشکل کام ہے. درود پڑھ دیں محمد والے. دو تین منٹ رہ گئے. جی سر، سوال بہت اچھا. درود پڑھ دیں محمد والے. آغا نے کہا کہ آپ سب نے تقریباً سوال سنا. آغا نے کہا کہ ہمارا خیال یہ، اپنا خیال کہا ہے کہ اگر کسی ایک ملک کے مجتہد ہیں، کسی ایک ملک کے مرجعیت ہے، وہ اپنے ملک میں سیاسی فتاوے دیتے ہوں گے اپنے ملک کے لیے، لیکن وہ جس ملک میں بارڈرز ہیں یا بین الاقوامی انہوں نے کہا کہ قوانین بنے میں، اس ملک کے داخلی موضوعات پر سیاسی فتاوے دینا ان کا خیال ہے کہ وہ نہیں دیتے ہوں گے. ہو، میں جو سمجھتا ہوں، جو میں نے دیکھا ہے، وہ یہ ہے کہ سیاست درجات رکھتی ہے. بین الاقوامی سیاست ہے، ہے لوکل سیاست ہے، وجود رکھتی ہے، نیچے بھی آ سکتے ہیں. علاقائی سیاست ہے میری، اپنے اس علاقے کی، یہ بات بھی ٹھیک ہے. ایک ہے رہنمائی. مثال دیتے ہیں، مثال یہ ہے کہ بہت ہی بڑا داخلی ایشو ہے لبنان کا. سن ہے 1981-82، نہیں سن ہے 88-89. زمانہ آپ کو اور مجھے یاد ہے، باقی سب تو بچے ہیں سوائے مبشر بھائی کے جو ہم سے بھی بڑے ہیں، لیکن میں اور آپ تھے اس زمانے میں. کہ وہ زمانہ کون سا زمانہ ہے؟ کہ جب عروج پر ہے بیروت کی خانہ جنگی، اگر آپ کو یاد ہو. یعنی اتنا مشہور ہو گیا تھا بیروت کی خانہ جنگی، شیعہ سنی کو مارتا ہے، سنی شیعہ کو مارتا ہے، درزی شیعہ کو مارتا ہے، شیعہ درزی کو مارتا ہے، عیسائی شیعہ کو مارتا ہے، شیعہ عیسائی کو مارتا ہے. چلو اتنا ہی ہوتا، چار مذاہب فرق آپس میں لڑ رہے ہیں. نہیں، شیعوں کے بھی دو گروپ ہو گئے، سنیوں کے تین چار گروپ ہو گئے، عیسائیوں کے 6-7 گروپ ہو گئے، درزیوں کے 2-4 گروپ ہو گئے، اور کوئی فلسطینی، یعنی یہ سب تو لڑ ہی رہے ہیں، پیچھے فلسطینیوں کے گروپ ہیں وہ بھی لڑ رہے ہیں. بھائی تم تو آئے ہوئے ہو، تمہیں تو تھوڑی سی جگہ دی تھی، تم تو اپنے ملک میں، تمہیں تو ہم لائے تھے کہ تمہارا ملک خالی کرا کے تمہیں حوالے کر دیں گے، جاؤ تم بھی لڑ رہے ہو. نہیں جناب، 25-50 فرقے، گروپ، تنظیمیں آپس میں لڑ رہی ہیں، اور قتل عام لڑنا والا یہ نہیں تھا جو ابھی تک آپ کے شروع نہیں ہوا، معذرت کے ساتھ، کہ علاقے گلیوں پر، یعنی گلی گلی پر بیریئر نہیں، باقاعدہ اسلحے کے ساتھ، وہ بھی بھاری اسلحے کے ساتھ بیٹھے ہوتے تھے نوجوان، اور جا کے پوچھنا پڑتا تھا بھائی اب کون سا شروع ہوگا، کہتے تھے اب حزب اللہ کا علاقہ شروع ہو جائے گا. اچھا اچھا، اب کون سا شروع ہوگا، اب عیسائیوں کا علاقہ شروع ہو جائے گا. یعنی ایک ایک روڈ کا مسئلہ ہے. کوئی لبنان کوئی بہت بڑا ملک نہیں ہے. اب یہاں کے لوکل لوگوں کو، لوکل شخصیات اور سیاست دار، سیاست مدار، چاہے مجتہدین ہو چاہے سیاست کرنے والے سیاست دان ہو، انہیں ہونا ہی چاہیے تھا کہ لوکل بیسس پر اپنے لیے اپنی سیاست طے کرنی چاہیے تھی. 8-10 سال کی جنگ ہے، ختم نہیں ہو رہی ہے. مشہور ہو گئی ہے بیروت کی خانہ جنگی، کہ ہمارے یہاں جب ساس اور بہو کی جنگ ہوتی تھی نا پاکستان میں، تو ہم کہتے تھے یار کیا گھر کو بیروت بنا دیا ہے. یعنی اصطلاح استعمال ہونے لگی تھی، آپ کو یاد ہے، हमारे यहाँ इस्तेला इस्तेमाल होती थी, क्या घर को बैरूत बना दिया है, यानी मुराद ये कि सास और बहू लड़ रहे हैं लेकिन हम कहते हैं बैरूत बैरूत। इतनी मारूफ हो गई थी, ख़त्म नहीं हो रही थी, मुश्तहिद नहीं था, था लोकल आपके पास शिया क़यादतें और उलमा नहीं थे, थे अच्छा लोकल सियासतदान नहीं थे, थे। लेकिन कभी कभी ऐसा मसला होता है कि एक सियासी रहनुमाई की ज़रूरत होती है, उसे हम फतवा नहीं कहते। फतवा क्या आपको आपके मुल्क में सियासत में हिस्सा लेना है, यह है फतवा। आपको आपके मुल्क की सियासत में वारिद होना चाहिए, यह है रहनुमाई। फ़र्क है ज़मीन आसमान का, उसको करना वाजिब होता है, ना करने पे गुनाहगार होता है, वो फतवा होता है। रहनुमाई, इसके करने से शऊर में इजाफा होता है, ना करने से कोई फ़र्क नहीं पड़ता, ये होती है रहनुमाई। वहाँ के लोगों ने दाखली जंग कर करके कबाड़ा कर रखा था, खुमैनी बुतशिकन से पूछा क्या करें, शहीद अब्बास मूसवी, मैंने खुद शहीद अब्बास मूसवी की ज़बानी सुनी है ये बात, कहा कि क्या करें, इमाम खुमैनी से पूछा हम क्या करें, खुमैनी बुतशिकन ने कहा दाखली सियासत है ना, हमें ऐसा लगता है कि आप बड़े दुश्मन को पकड़ लें, लोकल दुश्मन को छोड़ दें। ये फतवा दिया है बाकायदा, ये उनकी ज़बान से फतवा मौजूद है, उनकी किताबों में मौजूद है और उनकी ज़बान से ये वीडियो में देखा जा सकता है कि खुमैनी ने हमको ये समझाया कि बड़े दुश्मन को पकड़ लो, छोटे दुश्मन को छोड़ दो। क्या मतलब छोड़ दें भाई, कहा कि अगर वो तुम्हारा कत्ले आम भी करें ना तो खामोशी से अपना जनाजा उठा के दफना दो। कहा जवानों के रिएक्शंस का क्या होगा, सवाल मजबूत है। कहा कि जिसको मैं बड़ा दुश्मन कह रहा हूँ ना, ये सारा गुस्सा ना उसके खिलाफ निकलवा दो, अगर ये नहीं किया ना तो कभी दाखली सतह पे मजबूत नहीं हो पाओगे। 88 में बात की गई थी, 92 में मसला हल हो गया। आपको मालूम है 92 में अब्बास मूसवी शहीद हो जाते हैं और सैयद हसन नसरुल्ला कायद की हैसियत से, हिजबुल्ला की क़यादत की हैसियत सामने आते हैं। लेकिन लोकल जंग 4 सालों में ख़त्म की है, गुज़श्ता कम से कम 15 से 20 साल जंग की जिसमें कत्लेआम करते थे खूब। कभी मसला होता बड़ा छोटा, उसमें फतवे की ज़रूरत पड़ती नहीं, हमें हम नहीं लेते और ना मदाखलत करते, यानी ये नहीं कि हमें पता है, उन्हें पता है कि भैया मदाखलत नहीं करनी, उन्हें पता होता है कि ये जगह ऐसी नहीं है कि जहाँ पर आपकी फतवे के ज़रिए से रहनुमाई करनी है, नहीं करनी, नहीं पढ़ते। कभी हमारा मामला होता है इस सतह का कि जहाँ हमारी अपनी अकलें काम नहीं कर रही होती, अब हमें ये लोग हमारे यहाँ नायबी नायब इमाम के उनवान से होते हैं, यानी मैं अपना नज़रिया पेश कर रहा हूँ कि हमारे यहाँ फ़कीह, हमारे यहाँ मुश्तहिद, हमारे यहाँ वली फ़कीह, हम इनको नायब इमाम समझते हैं। क्या मतलब, मतलब ये कि पर्दा गैबत में जाने के बाद अहदीस के उनवान से ये हमारे रहनुमाएँ, हमें अपने मसाइल इनसे हल करवाने, वो नहीं कि जिनमें ना वो बोलेंगे ना हमें ज़रूरत है, लोकल इशू है, छोटा इशू है, उसे हमारे अपने ब्रेन्स भी हल कर सकते हैं, सही बात है, वहाँ पर वो मदाखलत नहीं करते, नहीं करते। लेकिन कभी कभी हाथ से बात निकल चुकी है, हमारे दिमागों से बात ऊपर की होती है, हमारे पास जो ब्रेन्स होते हैं उनसे बात बाहर निकली हुई होती है, जैसे आज पाकिस्तान के इशूज़ हैं। बिस्मिल्लाह, छोटा सा मसला बयान करता हूँ, हमारे तशय्यों के दाखली इख्तलाफात, क्या इसकी नौयत अभी जो इख्तलाफात जिस सतह पर हैं, क्या हम कम से कम 3-4 बड़ी तंजीमें तकसीम हैं या नहीं है? उनकी बात कर रहा हूं कि जिनको शऊर है, जो काम करना चाहते हैं, जिनमें इज्तमाइयत का दर्द है, हम वो लोग तकसीम हैं। अवाम की बात नहीं कर रहा, अवाम का एक बहुत बड़ा ग्रुप है जो बहुत सुकून से जिंदगी गुजार रहा है, ना वो किसी तंजीम में ना किसी पार्टी में। हाँ, वो ये देखते रहते हैं कि कौन जो है वो अच्छा काम कर रहा है, कभी इसके साथ हो जाते हैं, कभी उसके साथ हो जाते हैं, इख्तलाफ उनके दरमियान में आपस में कोई नहीं। हमारे इख्तलाफात उनके दरमियान में है कि जो 4-5 बड़े इज्तमाई यानी ग्रुप्स हैं, इज्तमाई काम करने की ख्वाहिश रखते हैं, अपना वक्त लगा रहे हैं, वाकई अपना पैसा लगा रहे हैं, वाकई अपना खून लगा रहे हैं, मैं उनकी बात कर रहा हूँ, लेकिन वो सारे के सारे आपस में लड़े हुए हैं, आपस में इख्तलाफात का शिकार हैं। ये लोकल, एक तो ये कि सियासी मौजू है या गैर सियासी मौजू है, चलें जो भी है, हो सकता है आप कहें भाई तो इज्तमाही मौजू सियासी मौजू नहीं है, वहीं की 100% सियासी मौजू है। लेकिन चलें, अगर हम इसके अंदर अपनी अकल इस्तेमाल करके इतनी ताकत रखते हो तो किसको हल कर लेते, तो आया हमें अभी तक हल कर लेना चाहिए था या नहीं? आपको मालूम है इख्तलाफात कब हुए? 1995 शहादत शहीद डॉक्टर मोहम्मद अली द्वी। इख्तलाफ उससे पहले से है, एक साल हो गया था, लेकिन वो डॉक्टर साहब क्योंकि जिंदा थे, क्योंकि डॉक्टर साहब मुदीरियत कर रहे थे, क्योंकि डॉक्टर साहब समझ रहे थे मसाइल को, बहुत अच्छे अंदाज में सुलझाना चाह रहे थे। लेकिन जैसे शहादत हुई, आज क्या है, 95 से लेकर आज क्या है, 2014, कितने साल हो गए, 19 साल। हमने लोकल कोशिशें नहीं की होंगी, बहुत किया है, बहुत करने की कोशिश की है, बार बार कहा कि यार इनको ले आते हैं, उनको बिठा देते हैं, इसको ले आते हैं, आज ये हल है, आज वो हल है, आज इसको शख्सियत, आज ये तंजीम बना लें, आज इस कायद को वहां से लें, इस कायद को वहां से लें। हमने बहुत कोशिशें की है 19 साल के अंदर, लेकिन आप यकीन कीजिए कि जब तक आप इस मौजू को ले जाके अपने फकी, अगर आपकी समझ में वली फकी नहीं आता, फकी के सामने ले जाएं, ये बात मेरी नहीं, शहीद आरिफ हुसैनी की है। शहीद ने कहा भाई समझ में नहीं आ रहा ना पाकिस्तान के अंदर कि मैं कायद हूं या हामिद अली शाह मूसवी कायद है, शहीद के जमाने का इशू। पाकिस्तान में इख्तलाफ दो हिस्सों में, पूरी पाकिस्तानी शियत बटी हुई है, एक कह रहे हैं हम हामिद अली शाह मूसवी को कायद मानते हैं, कहते हैं हम आरिफ हुसैनी को कायद मानते हैं। आरिफ हुसैनी ने कहा भाई वली फकी को छोड़ो, जिसे फकी समझते हो, हम दोनों चलते हैं फकी के सामने, दोनों बयान करते हैं, वो हमसे सवाल करेंगे, हम जवाब देंगे, जिसको वो कायद कह दें, जिसको वो कह दें कि हाँ भाई तुम, मैं अगर उन्होंने आपको कह दिया तो मैं आपके पीछे चलूंगा। ये जुमला यहां पर शहीद आरिफ हुसैनी ने हामिद रजा मूसवी को कहा है, अगर उन्होंने आपको कह दिया, आप अगर आप मरकज ईरान को समझते हैं ईरान चलते हैं, अगर आप मरकज इराक को समझते हैं इराक चलते हैं, हमारी कोई बहस इसमें नहीं है, बिस्मिल्लाह। तो हम भी ये कह रहे हैं वली फकी नहीं तो भाई फकी जाए, जाके मसाइल रखें। लेकिन उस वक्त कि जब आप सब इस बात के कायल हो जाएं कि जो उन्होंने कहना है फिर वो करना है, मसला ये नहीं, मसला ये कि अल्हम्दुलिल्लाह हम सारे के सारे सोल्यूशंस लेके जाते हैं, मेरे पास ये सोल्यूशन है मुश्किलात का, आपके पास, वो कहते मेरे पास भी है, वो कहते मेरे पास भी है, अल्हम्दुलिल्लाह हम जाके कहते हैं ये सोल्यूशन है, ये और ये और ये, ये चार सोल्यूशंस हैं। वो कहते हैं अच्छा आप सोल्यूशंस लेकर आए, कहते हाँ बिल्कुल तय करके आए, इनमें से कोई एक आपने कहना, उन्होंने कहा जाए जी अपना काम करें, ये हो रहा है हमारे साथ। बहरहाल आगा का सब बात सही है, लेकिन कुछ जगहों पर ऐसा होता है कि वो बाउनवान नुमाइंदा इमाम, ना कि नुमाइंदा ईरान, ना कि नुमाइंदा इराक, नुमाइंदा इमाम कुछ बातें करते हमारे लिए भी होती हैं, सबके लिए होती हैं, चाहे बॉर्डर्स हों या ना हो, चाहे हम ईरानी हों या ना हो, वो हमारे लिए भी होती हैं, हमें उनको समझना चाहिए। और कुछ हमारे लोकल इश्यूज हैं, हो सकता है वो इतने छोटे हों कि उसमें हमारी नहीं अकल, उनकी भी अकल काम करती है कि इसमें हमारी मदाखलत की ज़रूरत नहीं, और वो नहीं करते। अमूमन अल्हम्दुलिल्लाह ऐसा ही होता है। सर 10:30 बजे का टाइम है, नाराज़ हो जाते हैं बाद में मुबशर भाई कि आपने क्यों जो है ना वो 5-7 मिनट भी आगे किए। हाँ एक बात कह रहे खाना भी ठंडा हो रहा है, तो इंशाल्लाह अगर मौका मिला तो फिर आइंदा इन्हीं बातों को आगे बढ़ाएंगे। दुरूद पढ़ दें मोहम्मद अली।